यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। पत्रकारको हक हितभन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको प्रतिबद्धता। नेपाली कंग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको भेला सम्पन्न। पार्टीका सबै विवाद छिटो टुंगो लगाउन पार्टी सभापतिलाई आग्रह। नेपाल आएर अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका 122 जना चिनिया नागरिकलाई स्वदेश फिर्ता। र इरानमा 176 जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स अमेरिका र बोइङ विमान कम्पनीलाई नदिई आफै अनुसन्धान गर्ने इरानको अडान। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफै राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको 23 औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बासकोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभयो। उहाँले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताउनुहुँदै आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्ने बताउनुभयो। मन्त्री बासकोटाले पत्रकारको हक हितभन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गर्नुहुँदै 5,34,00,000 रूपियाँको पत्रकारिता कल्याण कोषलाई बढ़ाएर 10 करोड़ रूपियाँ पुर्याउने उद्देश्य लिएको बताउनुभयो। मन्त्री बासकोटाले सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोड्न आग्रह गर्नुहुँदै मीडियाले गहिराईमा पुगेर लेखे मात्र तथ्य बाहिर आउने उल्लेख गर्नुभयो। यसैबीच मन्त्री बासकोटाले प्राकृतिक सम्पदासँगै उत्पादित वस्तुको ब्राण्डिङ गर्न सके देशको समृद्धिमा बल पुग्ने बताउनु भएको छ। breakandlinks.com वेबसाइटबाट सञ्चालनमा आएको ब्राण्ड स्टोरी नामक कार्यक्रमको हिजो काठमाण्डुमा शुभारम्भ गर्नुहुँदै संचार मन्त्री बासकोटाले नेपालको सगरमाथा नेपालको प्राकृतिक ब्राण्ड भएको बताउनुभयो। संचार मन्त्री बासकोटाले सगरमाथाको देशका रूपमा नेपालको ब्राण्डिङ विश्वसामु रहेको र अब नेपालका विभिन्न उत्पादनलाई यिनै ब्राण्डका माध्यमबाट विश्वसामु लैजान सहयोग पुग्ने बताउनुभयो।
बजारसित जोडिने वस्तुहरूको ब्रान्डिङ मात्रै होइन, हामीले प्रकृतिसित जोडिने कुराहरूलाई पनि ब्रान्डिङ गर्नुपर्छ। सगरमाथा त कसले ब्रान्डिङ गर्छ त? अब संसारमा धरतीको आयु र अस्तित्व जतिसम्म रहन्छ त्यो बेलासम्म सगरमाथाको ब्रान्ड त रह्यो रह्यो, नेचुरल ब्रान्ड। केही यस्ता अरू पनि चिजहरू होलान् प्रकृतिसित जोडिएका जो हामी कहाँ मात्रै छन्, त्यसैको हो हामीले ब्रान्डिङ गर्ने मार्केटसित जोडेर गर्दा। त्यसमा हामीले गौरवको महसुस गर्छौँ। ब्रान्डिङ अर्को एउटा गौरव पनि हो। कनेक्टिङ नेपाल हो यो जम्मा जमीमा मैले बुझेको वर्ल्ड वाइड।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिलीराम अधिकारीले नेपाल टेलिकम एउटा ब्राण्डका रूपमा स्थापित रहेको र अब यसका सेवालाई त्यो ब्राण्डबाट तल नझर्ने गरी अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस अवसरमा एपेक्स कलेजका निर्देशक दुर्गा रिजाल, विज्ञापनविद अजय पाण्डे, ब्राण्ड स्टोरी नामक कार्यक्रमका परिकल्पनाकार मुना श्रेष्ठ लगायतले breakandlinks.com वेबसाइटको ब्राण्ड स्टोरी नामक कार्यक्रमबाट नेपालका उत्पादनहरूको विश्वमा बजार बढ़ाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको भेलाले पार्टीभित्रका सबै विवाद छिटो टुंगो लगाउन पार्टी सभापतिलाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखि हिजोसम्म चलेको असन्तुष्ट पक्षका नेताहरूको भेलाले पार्टीभित्र देखिएको विवादले तल्लो तहसम्म असर पार्ने भएकाले केन्द्रीय कार्य समितिको निर्णय सच्याउन माग गरिएको नेपाली कंग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो। नेता केसीले यही पुस 11 गतेको केन्द्रीय कार्य समितिको बैठकले पार्टी विभागहरूको संख्या बढ़ाएको, महाधिवेशनको मिति तय गरेको विषय सच्याउनु पर्नेमा जिल्ला सभापतिहरूको जोड़ रहेकाले आज सभापति शेरबहादुर देवाललाई भेट गरी सो विषयमा जानकारी गराइने बताउनुभयो। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न 122 चिनिया नागरिकलाई फिर्ता पठाइएको छ। नेपालमा बसेर गैर कानूनी क्रियाकलाप गरेको भन्दै यही पुस 7 गते काठमाण्डुबाट पक्राउ परेका उनीहरूलाई बुधबार साँझ चीन पठाइएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो। चीनबाट आएका 2 वटा विमान मार्फत उनीहरूलाई चीन पठाइएको उहाँले जानकारी दिनुभयो। चिनिया नागरिकले पर्यटक भिसामा आएर अवैध रूपमा संगठित काम गरेको स्वयं उनीहरूले स्वीकार गरेका काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताप्रति अनैराश्य बिउको गुनासो आइरहेकाले त्यसको सम्बोधन गर्ने बताउनु भएको छ। आफूहरूलाई अन्यायपूर्ण रूपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटिमा समावेश नगरिएको भन्दै भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनैराश्य बिउका पूर्व अनैराश्य बिउ क्रान्तिकारीका पदाधिकारीहरूसँग अध्यक्ष प्रचण्डले असन्तुष्ट विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डलाई अनैराश्य बिउका इन्चार्ज सहित संयोजक लगायतले भेट गरेका हुन्। अनैराश्य बिउको केन्द्रीय कमिटिमा पूर्व अनैराश्य बिउबाट 180 र क्रान्तिकारीबाट 155 गरी 335 जनाको बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले समृद्धिसँग जोड़िएका सड़क तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ। उत्तर दक्षिण मूलघाट दोभान ओलानचुङगोला सड़क आयोजना र प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीबरा जाने सड़कको अवलोकनपछि हिजो मन्त्री नेमाङले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको बताउनुभयो। मन्त्री नेमाङले उत्तर दक्षिण मूलघाट दोभान ओलानचुङगोला सड़क आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग लगायतका रणनीतिक महत्वका सड़क आयोजना सरकारको प्राथमिकतामा परेको बताउनुभयो। मन्त्रीसँगको भेटमा ताप्लेजुङवासीले ठूला सड़क आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने माग गरेका थिए। खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोके अनुसार निर्धारित समयभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्र गतिमा अगाडि बढ़ेको जानकारी दिनुभयो। उहाँले करिब 90% टनल र 60% हेडवर्क्सको काम सम्पन्न भएको जानकारी दिनुभयो। सो आयोजना अन्तर्गत पहिलो चरणमा दैनिक 70 करोड़ लिटर पानी काठमाण्डुमा आउनेछ। गृह मन्त्रालयको निर्देशन अनुसार अघि बढ़ेको छाउगोठ भत्काउने अभियान अन्तर्गत दैलेखमा हालसम्म 89 छाउगोठ भत्काइएका छन्। सामाजिक कुसंस्कारका रूपमा व्याप्त छाउपड़ी प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले छाउगोठ भत्काउन शुरू गरेको दैलेखका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताउनुभयो। छाउगोठ भत्काउने अभियानमा स्थानीय जनता र जनप्रतिनिधिको समेत सहयोग रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। यसै सन्दर्भमा हामीले सरकारले शुरू गरेको छाउगोठ भत्काउने अभियान थप प्रभावकारी बनाउन के गर्नुपर्ला भनी दैलेखमा केही व्यक्तिलाई सोधेका छौं।
पहिला चाहिँ जनतामा जनचेतना जगाएर उनको मानसिक हिसाबबाट मस्तिष्क छाउ प्रथा हटाए मात्र छाउ गोठ भत्काउनु ठिक थियो, तर उसले छाउ गोठ भत्काएर अनि छाउ प्रथा कायम रहेकै चाहिँ देखिन्छ। ती छाउ गोठहरू भत्काइए अनि पुनः ती मान्छेहरू पुनः चाहिँ छाउ गोठमै बस्ने गर्दै किन भयो भने उनलाई चाहिँ जनचेतना जगाएन।
म दुर्गा गिरी दैलेखदेखि, यो चाहिँ राम्रो त छ तर पनि कस्तो भन्दा छाउ गोठ भत्काएर मात्रै पनि भएन, कतिपय महिलाहरू छाउ गोठमा नबसिकन एकदमै अव्यवस्थित रूपमा गाई गोठमा बसिरहेको पनि धेरै पाइन्छ। त्यो भएको भएर अब मनैदेखि हामीले भत्काउने एउटा अभियानको रूपमा ल्याएर उनीहरूको सोच परिवर्तन गर्न आवश्यक हो कि जस्तो लाग्छ।
म विनोद कुमार श्रेष्ठ दैलेख। त्यो छाउगोठ भत्काउने भन्दा पनि छाउगोठमा बस्ने मान्छेहरूलाई छाउगोठ भन्दा बस्न नमिल्ने वातावरण बनाउनु पर्ने हो। खासमा छाउगोठ भत्काएर समस्याको समाधान होला जस्तो मलाई लाग्दैन।
म तप्त कुमारी थापा दैलेख। संरचना मात्रै भत्काएर उपलब्धि छैन, मानिसहरूका मानसिकता भत्काउनु पर्छ, विचार भत्काउनु पर्छ। असल कुराको शुरूआत गर्ने हो भने, असल विचार ल्याउने हो भने, त्यस साथसाथै महिलाहरूलाई महिला हिंसाका अभियानहरू ल्याउने हो भने, झाउपडी अभियान अपनाउनका निमित्त धामी झाँक्रीको पनि एकदमै ठूलो हात छ। धामी झाँक्रीलाई पनि केही न केही कार्यक्रमहरू ल्याएर उनीहरूलाई सचेतना वृद्धि गरेर र संरचनालाई भत्काएर यो छाउगोठ भत्काउनुका साथसाथै विचार पनि भत्काउनु पर्छ भन्ने मेरो विचार हो।
म विशाल सुनार, नारायण नगरपालिका वडा नम्बर 1। सबभन्दा पहिला त उनीहरूको मानसिकतामा रहेको छाउलाई हटाउनु पर्ने हुन्छ। भौतिक रूपमा देखिएका संरचना फोर्सफुल्ली सरकार लागेको छ, यो कुरा चाहिँ ठिकै पनि हो, राम्रै हो। मानसिक रूपमा हटाउनु पर्छ।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisiko 4G.
Prastut cha. Nepal's fastest 4G LTE advanced network ka saath.
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई, सिंगापुर र अस्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाश कुमार सुवेदीलाई ग्रीसका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। नेपालको संविधान अनुसार राष्ट्रपतिले उहाँहरूलाई ती मुलुकका लागि गैर आवासीय राजदूतमा हिजो नियुक्त गर्नुभएको हो। राजदूत सुवेदी भियना स्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि हुनुहुन्छ। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले मुलुकको विकास र समृद्धिका लागि सूचनाको हक सहायक सिद्ध हुने बताउनु भएको छ। सूचना आयोगका वर्तमान पदाधिकारीहरूको कार्यकाल पूरा भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा 5 वर्षको अवधिमा 5,600 भन्दा बढ़ी सूचना दिनका लागि आदेश जारी भएको बताउनुभयो। पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी स्थानहरूमा सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उच्च पहाड़ी तथा हिमाली भेगका अधिकांश भूभागमा हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले 3 दिनको मौसमी विवरण सार्वजनिक गर्दै आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ भने देशका उच्च पहाड़ी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ। भोलि दिउँसो देशका पूर्वी र मध्य पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशका पूर्वी र मध्य पहाड़ी भूभागमा आंशिक बद्ली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च हिमाली तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले चिसो बढ़ने हुँदा चिसोबाट जोगिने उपाय अपनाउनका साथै यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। हिमपातका कारण डडेलधुराको जनजीवन कष्टकर बनेको छ। चिसोले वृद्ध वृद्धा र बालबालिकामा दम र निमोनिया जस्ता समस्या देखिन थालेको छ भने व्यापार व्यवसायमा समेत असर परेको छ। डडेलधुराबाट हाम्रो संवाददाता लक्ष्मी आयरको यो रिपोर्ट।
सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा पटक पटक परेको हिमपातका कारण जनजीवन निकै कष्टकर बनिरहेको छ। हिमपातपछि बढ़ेको चिसोले सबैभन्दा बढ़ी बिरामी वृद्ध बालबालिकाहरू प्रभावित बनेका छन्। चिसोका कारण व्यापार व्यवसायमा मन्दी आएको स्थानीय व्यवसायी दिवाकर पन्त बताउनुहुन्छ।
बजार एरियामा बढी चिसो हुने भएकोले हिँडडुल गर्न अप्ठ्यारो भएको कारणले व्यवसाय एकदमै घटिराखेको छ।
चिसो बढेपछि डडेलधुराको बाघ बजार, बस पार्क, तुफान डाँडा लगायतका क्षेत्रहरूमा दाउरा वितरण गरिएको र हिउँ सफा गर्न टोलीहरू खटाइएको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनु भयो।
डलधुरा लगायतका जिल्लाहरूमा चाहिँ विगत केही दिनदेखि परेको हिमपातको कारण यस क्षेत्रमा चाहिँ अत्याधिक चिसो बढ़िरहेको छ। यसबाट जोगाउन डिभिजन वन कार्यालयसँग र सुरक्षा निकायसित समन्वय गरेर दाउराहरू संकलन गरेर चोक चोकमा दाउरा बालेर चाहिँ जनताहरूलाई चाहिँ राहत दिने प्रयास गरिरहेका छौँ।
चिसोले बिरामीहरूलाई समस्या भइरहेको र बिरामीहरूको संख्या बढ़िरहेको छ। बालबालिकाहरू निमोनियाबाट ग्रसित र वृद्धहरूलाई दमको समस्या भएको डडेलधुरा अस्पताल का चिकित्सक डाक्टर जगदीश चन्द्र विष्टले बताउनुभयो।
बिरामीको संख्या त घट्छ किनभने अब बिरामीहरू आउन सक्नुहुन्न, बाटो अवरुद्ध हुन्छ, मौसम खराब हुन्छ। जति बिरामी आउनुहुन्छ त्यो मध्ये केही चिसोले गर्दाखेरि चाहिँ वृद्धहरूमा दम, सास फुल्ने रोग चाहिँ बढी देखिएको, त्यस्तै बच्चाहरू पनि अब निमोनियाको र खोकीको रोगीहरू अलिक धेरै देखिएको।
चिसोका कारण भ्रमण वर्ष 2020 शुभारम्भ भएदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रभावित भइरहेका छन्।
यसैबीच दाङको घोराई उपमहानगरपालिकाका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढ़ेकाले 2 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै वर्षे विदा कट्टी हुने गरी आज र भोलि 2 दिन विदा दिएको जनाएको छ। महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढ़ेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू 2 दिन बन्द गरिएको उल्लेख छ। चिसोका कारण बालबालिका समेत पनि विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै 2 दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ। पदीय दुरूपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धानले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगले सप्तरीको महादेवा गाउँपालिका छका वडा सचिव नवनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोज कुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री र उनका सहयोगी द्वय टंक प्रसाद चौलागाई र गंगाराज साई र स्याङजा वालिङ नगरपालिका आठका चौपाया व्यापारी जहरूद्दीन तेली विरूद्ध मुद्दा दायर गरेको हो। तत्कालीन वडा सचिव मिश्रले 2,00,000 रूपियाँ सेवाग्राहीसँग घुस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन 15,000 रूपियाँ असुलेको, खत्री चौलागाई र साईले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भंग गरेका तथा तेलीले गोरू व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुस बापत 15,000 रूपियाँ उपलब्ध गराएकाले घुस बापत दिए लिएको बिगो रकम जफत हुनुपर्ने माग दावी सहित मुद्दा दायर गरेको आयोगले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको पहिरो रोकथामको काम नसकिएपछि आज दिउँसो पनि सड़क बन्द हुने भएको छ। सड़क आयोजनाले मंगलबार सूचना जारी गर्दै ढुंगा झार्ने र पहिरो रोकथामका काम नसकिएकाले बिहिबार दिउँसो पनि सड़क बन्द हुने जनाएको छ। त्यस खण्डको 8 ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ। केही वर्ष अघिसम्म घरकै काममा व्यस्त रहने दाङको घोराई सैगाका महिलाहरू व्यावसायिक रूपमा शुरू गरेको कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आमदानी हुन थालेपछि अहिले आत्मनिर्भर हुन थालेका छन्। यस सम्बन्धमा घोराई स्थित हाम्रा संवाददाता प्रेम बहादुर रामजाको यो रिपोर्ट।
आत्मजागरण, महिला बचत तथा ऋण सहकारीमा बचत गर्नुका साथै दिदी बहिनीहरूले ऋण लिएर व्यवसायमा समेत संलग्न हुने गरेका छन्। सहकारी संस्थाका अध्यक्ष पार्वती नेपाली:
सहकारीमा आबद्ध भइसकेपछि महिलाहरूले बचत गर्ने बानी बसेको, आफ्नै नेतृत्वमा पैसा चलाउने अथवा कि व्यवसाय गर्ने, कसैले बाख्रा पालन, कसैले अदुवा खेती।
सहिका क्षेत्रका 61 जना महिला दिदी बहिनीहरूले महिनामा एकपटक सहकारीमा बचत गर्छन् भने आवश्यक परेको उनीहरूले त्यही बचत गरेको रकम ऋण लिएर घर जोटार्ने गरेका छन्। सहकारीबाट लिएको ऋण किराना पसल, बाख्रा पालन, अदुवा खेती, कुखुरा पालन लगायतका क्षेत्रमा लगाउने गरेका छन्। सहकारी कि शेयर सदस्य जानकी गिरी: सहकारी संस्थामा अहिलेसम्म 13,00,000 भन्दा बढी बचत भएको छ। सहकारीमा बचत भएको रकम सदस्यहरूको आवश्यकतामा ऋण प्रवाह हुने गरेको छ। सहकारी संस्थाका व्यवस्थापक धनी घरती मगर:
कृषिमा, व्यापारमा, सानोतिनो घर खर्चमा हुन्छ।
महिलाहरूले चलाएका यस्ता सहकारी संस्थाले स्थानीय तहमै महिलाहरूलाई उद्यमी बन्नका लागि प्रेरित गरेका छन् भने चुलो र चौकोमा रहने महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने गरेका छन्। प्रेम बहादुर रामजमगर, रेडियो नेपाल, घोराई।
अब एउटा अन्तर्राष्ट्रिय प्रसंग: इरानले दुर्घटनाग्रस्त युक्रेनी हवाई जहाजबाट प्राप्त ब्ल्याक बक्स अमेरिका र उत्पादक बोइङ कम्पनीलाई नदिई आफै अनुसन्धान गर्ने अडान लिएको छ। इरानको राजधानी तेहरान स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको केही समयमा भएको उक्त विमान दुर्घटनामा 176 जनाको मृत्यु भएको थियो। मारिनेहरूमा 82 इरानी, 63 क्याम्बोडियन, 11 युक्रेनी, 10 स्वीडिश, 4 अफगानी र 3 जर्मन नागरिक रहेको बताइएको छ। अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त रहेको बेला भएको उक्त दुर्घटनाका कारण यकीन गर्न नसकिएको पनि प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने विज्ञहरूले बताएका छन्। अब आर्थिक समाचार:
बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। पुस लागेदेखि नै उच्च रूपले बढ़ेको सुनको भाव मंगलबार केही घटे पनि बुधबार फेरि बढ़ेको हो। बुधबार सुनतोलामा 1,000 रूपियाँले बढ़ेर हालसम्मकै नयाँ उचाइ, प्रतितोला 76,500 रूपियाँमा कारोबार भएको छ। इरान र अमेरिका बीचको विवादले केही दिनदेखि सुनको भाव उच्च रूपले बढ़ेर नयाँ रेकर्ड कायम हुन थालेको हो। मध्यपूर्व विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढ़दा नेपालमा पनि त्यसको असर देखिएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 20 डलरले बढ़ेर प्रति अंश 1,595 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रति तोला 500 रूपियाँले घटेर 75,500 रूपियाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि तोलामा 20 रूपियाँले बढेर प्रति तोला 920 रूपियाँमा कारोबार भएको छ। एभरेस्ट मईको 25 वार्षिक साधारण सभाले 25% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार बसेको बैंकको साधारण सभाले शेयरधनीहरूका लागि 5% बोनस शेयर र 20% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकको प्रमुख शेयरधनी भारतको पंजाब नेशनल ब्याङ्कले नगद लाभांश बाबत 32,16,00,000 रूपियाँ प्राप्त गर्नेछ। त्यस्तै बीके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर शेयर बापत 14,74,00,000 रूपियाँको नगद लाभांश प्राप्त गर्नेछन्। बैंकका कर्मचारीहरूले बोनस बापत मात्रै 48,30,00,000 रूपियाँ प्राप्त गर्नेछन्। बैंकले कर्मचारी खर्च मात्रै 60,77,00,000 रूपियाँ गरेको साधारण सभामा जनाएको छ। नेपाल गुणस्तर तथा नापतोल विभागले 4 सिमेन्टको नेपाल गुणस्तर चिन्ह एनएस स्थगन गरेको जनाएको छ। विभागले उद्योगबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएको भन्दै एनएस चिन्ह स्थगन गरेको जनाएको छ। स्थगन गरेको हो। विभागले विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालय सिमेन्टको एनएस स्थगन गरेको हो। विभागले विशालको पीपीसी सिमेन्टमा एमजीओ 6.4% भेटिएको जनाएको छ। इन्टरनेशनल सिमेन्टको ओबीसी ब्रान्डमा 6% एमजीओ पाइएको छ। गुणस्तरले एमजीओ 5% हुनुपर्ने उल्लेख गरेको छ। गण्डकी प्रदेश सरकारले होमस्टेहरूलाई बाँड्ने अनुदान रकममा कडाई गर्न थालेको छ। गत वर्ष वितरण भएको अनुदान दुरूपयोग भएको गुनासो आएपछि चालू आर्थिक वर्षमा सरकारले अनुदान वितरण गर्न कडाई गरेको हो। प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले चालू आर्थिक वर्षदेखि होमस्टेलाई 3 तहमा वर्गीकरण गरेर मात्रै अनुदान वितरण गर्ने तयारी गरेको छ। प्रदेशले गत वर्ष 274 होमस्टेलाई अनुदान दिएको थियो। कतिपय होमस्टे अनुदान लिए पनि सञ्चालन नै भएका छैनन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
शहीद स्मारक ए डिभिजन लीगमा सन्तोष साउकलले 100 गोल पूरा गर्ने कृतिमान बनाउँदा उनको टीम च्यासल युथ क्लब भने नेपाल पुलिस क्लबसँग बराबरीमा रोकियो। दशरथ रंगशालामा पुलिस विरूद्धको खेलमा सबैको नजर सन्तोषमाथि नै थियो। लीगका शुरूआती 2 खेलमा 3 गोल गरेर शतकको नजिक पुगेका सन्तोष त्यसपछिका 2 खेलमा गोलविहीन हुन पुगे। चिसो मौसममा च्यासल पुलिस विरूद्ध उत्रदा खेलको 5 मिनटमा नै गोल खान पुग्यो। पुलिसका लागि निरकुमार राईले गोल गर्दै विभागीय टीमलाई अग्रता दिलाए। तर खेलमा 1-0 पछि परेको अवस्थामा सन्तोषले 17 मिनटमा गोल गर्दै टीमलाई बराबरीमा मात्र पुर्याएनन्। ए डिभिजन लीगमा 100 गोल गर्ने पहिलो खेलाड़ी पनि बने। यो खेल सन्तोष आफैका लागि पनि निकै विशेष थियो। त्यसैले पनि उनले गोल गरेपछि उनी मात्र होइन क्लबका समर्थक र खेलाड़ी निकै खुशी भए। तर खेलको 40 मिनटमा च्यासलले फेरि गोल खायो। यसपटक पुलिसका लागि सुमन लामाले गोल गर्दै टीमलाई पुनः अग्रता दिलाए। तर 59 मिनटमा फेरि सन्तोषले च्यासललाई बराबरीमा ल्याए। मनमोहन स्मृति कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। बुधबार भएको खेलममा पुलिसले कर्णाली प्रदेशलाई 276 रनको भारी अन्तरले हरायो। सुनसरीको इनरियोमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस 49 ओभरमा 3 बलमा 386 रनमा अल आउट भयो। जवाफमा कर्णाली प्रदेश 27 ओभर 1 बलमा 79 रनमा अल आउट भयो। खराब मौसमका कारण न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिता अन्तर्गत आयोजक न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लब बीचको खेल रद्द भएको छ। बालाजु बस पार्क नजिकको कोर्टमा जारी प्रतियोगिताको तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको थियो। समूह बीको त्यो खेलमा न्यू डायमण्डले 2-1 अग्रता बनाएको थियो। त्यसअघि 2 खेलमा साबिक विजेता नेपाल एफएफ क्लब र त्रिभुवन आरबी क्लब विजयी भएका थिए।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रही केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाड़ी भागमा भारी हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले चिसो बढ़ने हुँदा चिसोबाट जोगिने उपाय अपनाउनका साथै यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 11.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.1 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 10-12 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:56 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:26 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। पत्रकारको हकित भन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको प्रतिबद्धता, नेपाली कंग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको भेला सम्पन्न, पार्टीभित्रका सबै विवाद छिटो टुंगो लगाउन पार्टी सभापतिलाई आग्रह, नेपाल आएर अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका 122 जना चिनिया नागरिक स्वदेश फिर्ता, र इरानमा 176 जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स अमेरिका र बोइङ विमान कम्पनीलाई नदी आफै अनुसन्धान गर्ने इरानको अडान। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।